उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक लिएर आज पनि हामी उपस्थित भएका छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा विगत छ श्रृंखला यता हामीले वाचन गर्दै आएको मुगलान उपन्यास र मुगलान उपन्यास बारे तपाईँका जिज्ञासाहरू हामी मुगलानका लेखक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसँग आजको कार्यक्रममा प्रस्तुत गर्नेछौं। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका 28 रेडियो स्टेशनका साथै www.unn.com.np मार्फत तपाईँले अहिले सुनिरहनु भएको कार्यक्रम श्रुति सम्वेकमा म यसै उपन्यासको पहिलो संस्करणमा लेखकले लेख्नुभएको भूमिकाबाट आजको उहाँसँगको अन्तर्वार्ता शुरू गर्दैछु। सन् 1970 को विरक्तिलो चैतमा म 16 वर्ष अनुहार लिएर मुगलानिए थिएँ। मैले रेल देखेँ, मोटर देखेँ, सिलगढी देखेँ, दार्जिलिङ देखेँ, चेङमारी, चमर्ची, साम्ची गर्दै दोर्खा भुटान बसेँ एउटा साँगुरो चेपमा। त्यहाँ मैले वैशाखको उराटलाग्दो हावा खाएँ, जेठासारदेखिको सिमसिमे पानी र हुस्सेमा शरीर भिजाएँ, कार्तिक मङ्सिरको पहेँलपुर सुन्तले पाखामा म बाँदर नाचेँ रमाएर, पुष्माको चिसो सिरेटो चाखेँ। अनि 1971 को चैततिरै म फिरेथेँ। धेरै सुतार कान्छा र ठुलेले मलाई भेटेथे। तिनै दिनदेखि रुग्ण अवस्थामा डिपाइटेको दयनीय चित्र मैले छातीमै बोकी हिँड्थेँ। झण्डै 4 वर्षपछि 1974 को जुलाईतिर त्यही आकृतिले काठमाडौँका झरिला दिनहरू बिताउने समय आयो। उसलाई कता कताको पुरानिएका चित्रले सजीव भएर बिजायो। अनि 6-7 दिनसम्म कुन्नी के गर्यो उसले। उसका घामहरू कोठैमा झुल्के, अस्ताए, कति त रातहरू पनि खप्टिए। मुगलान उपन्यासको पहिलो संस्करणमा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले यसरी लेख्नु भएको थियो भूमिका, यसरी शुरूआत गर्नुभएको थियो। डाक्टर साह, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद छ हजुर भाइ।
मैले यो अनुच्छेदबाट तपाईँलाई मुगलानको प्लट समक्ष पुर्याउन खोजेको हुँ। मुगलान तयार हुनुभन्दा अगाडि यो अनुच्छेद लेखिरहँदाखेरि त्यति बेलाको हजुरको सोच कस्तो थियो?
अब यो एउटा व्यग्र चाहना मात्र थियो। त्यसबेला अघि भाइले सम्बोधन गर्नुभयो, न म प्राध्यापक भएको थिएँ, न डाक्टर भएको थिएँ। भर्खरै स्नातक पढ्ने बेलामा पढ्दै गर्दा लेखेको कुरा हो। तर यी मनमा आएका, मस्तिष्कमा आएका चित्रहरू चाहिँ एसएलसी पास गरे लगत्तै भुटान पुगेर बसेको थिएँ, त्यसबेला उठेका चित्र हुन्। त्यसैले उद्देश्य भन्दा पनि हृदयमा एउटा आग्रह, एउटा वेग मात्र थियो। त्यो भावुकतालाई म व्यक्त गर्न चाहन्थे।
अब अहिले त कति 5 संस्करणसम्म आइसक्यो। यति धेरै प्रतिक्रिया आउला भन्ने पहिला सुरुमै त लेख्दाखेरि सोच थिएन नि?
कुनै अनुमान थिएन। यो अक्षरमा निकाल्न मात्रै पाए कस्तो हुन्थ्यो जस्तो भयो। अरू यसको भविष्यबारे मैले केही सोच्न सकेको थिएन त्यसबेला।
हामीले पनि श्रुति सम्वेकमा वाचन गर्नुभन्दा अगाडि धेरै श्रोताको अनुरोध पाइसकेर मात्रै वाचन गरेका हौं। यति धेरै मान्छेले रुचाउँदा रहेछन् मुगलान उपन्यास, यसको पछाडि के, यसको कुन तत्वले काम गरिरहेको होला?
यसको मलाई अब मैले अन्त लेखेको पनि छु, मैले उपन्यासको सिद्धान्त पनि नबुझी, उपन्यासहरू पनि धेरै नपढी, एउटा काँचो मस्तिष्कले भावुकता बस, तर मानिसको वेदना, पीड़ा र त्यहाँको जीवनलाई उपन्यास जस्तो तत्वमा सार्न पाए हुन्थ्यो भनेर मैले सारेको मात्रै हुँ। अहिले आएर हेर्दा के लाग्दछ भनेदेखि, सिद्धान्त बुझेर जानेर भन्दा पनि मानिसको स्थिति बुझेर, मानिसको एउटा हृदयले जुन कुरा बुझ्दछ, एउटा अपरिष्कृत अवस्थाको दुःखको, त्यो अवस्थाको लेखाइ नै गहिरो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। पछि बुझेर जानेर भन्दा पनि अबोध अवस्थाको, हृदयको आग्रहले लेखिएको लेख गहिरो हुँदो रहेछ जस्तो लाग्यो मलाई। साथीहरूले मलाई भन्छन् तैँले मुगलान राम्रो लेखेको छस्।
आजभोलि आत्मकथाको ट्रेन्ड बढी देख्छु म बजारमा है। अनि त्यसै गरी चाहिँ प्रेम स्टोरीहरू, प्रेम कथाहरूका चाहिँ पुस्तकहरू, उपन्यासहरू बढी लोकप्रिय भएको पनि पाएको छु। अब मुगलानभित्र आत्मकथा त भन्नै भएन, उपन्यास भइगयो। त्यस्ता खालका प्रेमका कथाहरू पनि एकदमै कम छन्, त्यस्ता मसलाहरू पनि यसभित्र।
अब यो चाहिँ मलाई के भयो भने, यता लेख्ने बेलामा त उताको दृश्य देख्ने बेलामा त प्रेमको कुरा मसँग थिए, तर यहाँ आएर लेख्ने बेलामा जब विश्वविद्यालयको किर्तिपुरमा आएर विश्वविद्यालयको स्नातक पढ्न थालेँ, मैले केही दुखान्त नाटक र दुखान्तक अन्त्य भएका उपन्यासहरू पढेँ। त्यसबाट यस्तो मलाई प्रभाव पर्यो कि जीवनमा प्रेम, अरू उमङ्ग, अरू रमाइला तत्त्वहरू सबैभन्दा ती पनि एउटा कुनै महत्त्वको कुरा रहेनछन्। तीभन्दा गहिरा कुरा चाहिँ मान्छेका दुःख नै रहेछन् जस्तो लागेर, ती सबै चिज मैले एकदम कलिलै उमेरमा त्यसलाई चाहिँ हृदयमा ती बास बस्न सकेनन्, दुःख नै ज्यादा बसेर मैले त्यसलाई स्थान दिएँ।
ट्रेजिकको पाठ त यति धेरै छ कि मैले यो श्रुति समेक वाचन गरिरहँदाखेरि यो अवधिको बीचमा हामीले छ हप्ता गुजार्दा एउटा प्रश्न यस्तो पनि आएको थियो, तपाईँ यस्तो ट्रेजिक कसरी वाचन गर्न सक्नुहुन्छ? यो त ट्रेजिकको हदसम्म लेखिएको पुस्तक छ भनेको छ। कति वर्षको उमेर हजुरको थियो त्यति बेला यो उपन्यासको प्लट हजुरले हेर्दाखेरि?
मैले प्लट हेर्दाखेरि म 16 वर्ष पुगेर 17-18 अढाई वर्ष त्यहाँ बसेँ। 17-18 वर्षको बीच 2 वर्ष हेरेँ, लेख्ने बेलामा 20 वर्षको थिएँ।
भनेपछि 20 वर्षको ठिटोले लेखेको उपन्यास यसरी सदाबहार भएर बस्यो?
यो उल्का छ।
त्यसपछि पनि उपन्यासहरू त आए नि हजुरका है?
उपन्यास
सुकरातका पाइला, मणिपुरको चिठी, यही मुगलान त अब अगाडिको भइयो, तर मुगलान जति लेभलमा नपुगेकै हुन्।
मलाई लाग्छ यी अर्कै खण्डले, विवेकले, मस्तिष्कले, उपन्यासको सिद्धान्तले, मस्तिष्कले अरू लेखिएका छन्, यो हृदयले लेखिएको छ, त्यति फरक हो।
मस्तिष्कले लेखेका भन्दा हृदयले लेखेको
पायो त्यस्तो रहेछ।
यो उपन्यासमा चाहिँ भुटानमा जाने नेपाली लाहुरीहरूको परिवेश छ अनि त्यसभित्रका त्यहाँका चाहिँ चालचलनहरू, त्यहाँका लवजहरू पनि यसमा प्रयोग भएका छन्। यसको विशेषताहरू अरू के हजुरले?
अब यसमा भुटानमा जाने लाहुरे भन्दा पनि जुन श्रमिकहरू, अबोध श्रमिकहरू छन्, मैले आज 40 वर्ष पछाडि, म हिजो मात्रै कतारबाट आएँ, कतारको दूतावासमा जाँदा त्यहाँ 8 जना मान्छेहरू बसिरहेको देखेँ। ती चाहिँ नै हामी तिमीलाई राम्ररी खाना लाउन र यति रियाल दिन्छौँ, उहाँ चाहिँ अफिसमा बसेर काम गरे भनेर फकाइएका 4 महिला र 8 पुरुषहरू, तर आँखाबाट आँसु चुहाए, लगेर चाहिँ कतार जाने भन्दै, कतारमा बिल्डिङ काम गर्ने भन्दै लगेर चाहिँ साउदी अरबको जङ्गलमा लगेर उँट हेर्नुपर्ने यस्तो काम भयो। एक्ज्याक्टली हामीलाई एक थोक भनियो, हामीलाई यहाँ आउँदा यस्तो भनेर 40 वर्ष पछाडि पनि नेपाली अशिक्षित नेपालीको त्यही गति छ। अघि पनि हामी तिमीलाई लाहोर लाने भनेर, भर्ती गर्न लाने भनेर सिलगढी लगिएको, सिलगढीबाट गर्दै गर्दै बाटो खन्न परेको, यो अबौद्धताको, अज्ञात नेपालीहरूको एउटा पीडाको मैले प्रत्यक्ष देखेको प्रमाण हो। र मुख्य चाहिँ त्यही नै हो। त्यसभित्र अर्को के छ भने, यहाँ भुटानी जनजीवनमा नेपालीहरू एकपल्ट त अधिकांश जनसङ्ख्या नेपालीको भइसकेको थियो, अहिले 12-12 होला, ती नेपालीहरूको संस्कृति नेपालबाट गएर कसरी भाषा जोगाए, कसरी उनीहरूले साक्षर भए, कसरी पूजापाठ गरे, कसरी धर्महरू चलाए, कसरी कृषि कर्म गरे, र त्यहाँको भुटानी समाजसँग कसरी मिलेर बसे, र यता परम्परा पनि राख्थे, नयाँ ठाउँमा कसरी यिनीहरू समाहित भए भन्ने विषयको दस्तावेज हो। यस्तोलाई अहिलेको सिद्धान्तमा डायस्पोरा अथवा डायस्पोरिक साहित्य भनिँदो रहेछ। 10 वर्ष अगाडि माइकल हटले यसको चाहिँ विश्लेषण गर्दाखेरि मुगलान इज द फर्स्ट डायस्पोरिक नोभेल अफ भुटानी नेपाली लाइफ भन्नुभएको छ, अर्थात् भुटानका नेपालीहरूको जीवनको पहिलो डायस्पोरिक उपन्यास साहित्यिक कृति मुगलान भनेर लेख्नु भएको छ। यसको उद्देश्य यिनै दुईटा छन् वास्तवमा।
दिनभरि अङ्ग्रेजीमै बरबर आए पनि, अङ्ग्रेजीमै खोके पनि, म रातको सपना कहिले अङ्ग्रेजीमा देख्दिनँ, सारा सपनाहरू नेपालीमै देख्छु, आफ्नो मातृभाषामै देख्छु, आफ्नो राष्ट्रभाषामै देख्छु। मातृबोली मान्छेका नसामा बग्ने रगतसँगै मिसिएर धड्कने हुँदो रहेछ, उसको हृदयान्तर चिरेर छामी हेर्दा सारा दुःख सुख र मानवीय संवेदना भुलुक भुलुक उम्लिरहेको हुने रहेछ त्यहाँ त्यो मातृभाषामा। मलाई यस्तै केले छोपेको बेला रचेको थिएँ यो मुगलान, यो तेस्रो संस्करणको भूमिका सुरुवात गर्दा हजुरले भन्नुभएको छ।
हजुर,
भनेपछि अङ्ग्रेजीको प्राध्यापक हुनुहुन्छ, भनेपछि त अन्ततः मातृभाषाले नै छुँदो रहेछ भन्ने यसले बताइरहेछ।
मैले कस्तो भने भाइ, अङ्ग्रेजीमा धेरै काम पनि गरेँ, धेरै कृति पनि लेखेँ, अनुवाद पनि गरेँ र पठन पाठन पनि गरेँ, अङ्ग्रेजीका ठुला ठुला सम्मेलनहरू, सेमिनारहरूमा पनि हिँडेँ, बसेँ, बोलेँ, आर्टिकल लेखेँ, किताब पनि लेखेँ, तर मलाई के लाग्यो भने, अहिले भाइले जे भन्नु त्यही लाग्यो, यहाँ कति गरे पनि यसबाट पुग्ने ठाउँ कहीँ पनि छैन, तर रात दिन नेपाली भाषाको, नेपाली संस्कृतिको सम्झना आफूलाई भइरहन्छ, त्यसलाई एकातर्फ थन्क्याएर त्यसलाई चाहिँ माया मारेर म अङ्ग्रेजीमा रमाउन कहिले पनि सकिनँ, सक्थेँ होला, तर पनि यसको चाहिँ कर्तव्य मलाई ठुलो लाग्यो। अनि एकपल्ट मैले गरिमामा अन्तर्वार्ता दिँदा भने, किन तपाईँले अङ्ग्रेजी नलेखेर नेपाली लेख्नुभयो, किन अङ्ग्रेजी छोड्नुभयो लेख्न भन्नुभयो, मैले भने वैशाखी टेकेर जति हिँड्दा पनि सगरमाथा पुग्न नसकिने रहेछ, त्यस कारणले म आफ्नै खुट्टाले हिँड्न थालेको छु भने, आज पनि म त्यही दोहोऱ्याउँछु, मलाई लाग्छ आफ्नै गतिले आफ्नै खुट्टाले र आफ्नै मनोभावले आफ्नै शक्तिले हिँड्नको लागि र नेपाली भाषालाई सम्पन्न गर्नको लागि म पूर्ण रूपले नेपालीमा समर्पित भएको छु।
म यही उपन्यास मैले वाचन गरिरहँदा पारिजातले भन्नुभएको यसबारेको कुरा त हामीले प्रत्येक अङ्कमा सुनाएका पनि थियौँ। यसमा यो उपन्यासका लागि आएका प्रतिक्रियाहरूमा गोर्खापत्रले लेखेको छ, उपन्यास हातमा लिएपछि छोड्न मन लाग्दैन र लाग्दछ। उपन्यासमा वर्णित घटनाहरू आफ्ना आँखा अगाडि घटिरहेछन्। बंगालका ख्यातिप्राप्त उपन्यासकारहरू विभूतिचन्द्र बन्दोपाध्यायको प्रसिद्ध उपन्यास पाथेर पाञ्चालीको सम्झना हुन्छ। सुनौली र अपराध उपन्यासलाई यसले खप्लाक्क खाइदिएको छ भनेर गोर्खापत्रले लेखेको रहेछ यो उपन्यासबारे। पारिजातले भनेको त हामीले प्रत्येक अङ्कमा भन्दै आएका छौँ, एक दशकभित्र 790 विषय पढ्न सकेको उपन्यासमा यो तपाईँको उपन्यास मेरो निम्ति दोस्रो हो भनेर तपाईँलाई लेख्नुभएको चिठी। मलाई थाहै भएन, उपन्यास पढ्दा पढ्दै कतिपल्ट अनायासै मैले आँखा भिजाएँ भनेर पारिजातले लेख्नुभयो। समीक्षा पत्रिकाले लेख्यो, यसमा जीवन छ, यो ती नेपाली तन्नेरीहरूको करुण कथा हो जो किनिन्छन्, बेचिन्छन्, चुसिन्छन्, रुन्छन्, कराउँछन् र अकालमा मर्छन्। प्राध्यापक चन्द्रेश्वर दुबेले लेख्नुभयो, रामायण, तरुण तपसी, मुनामदन र मुगलान एक कोटीका रचनाहरू हुन्। मुगलान पढ्दा एक गतिशील फिल्म हेरेको अनुभूति हुन्छ, यसमा आधारित फिल्म अत्यन्त सफल हुने थियो भनेर लेख्नु भएको छ। यसरी चाहिँ धेरैले यति धेरै लोकप्रिय सबैलाई र सबै वर्गकालाई छुन सक्ने उपन्यास बन्न सकेको छ यो। मैले हजुरलाई कारण सोद्धाखेरि आजकल म मस्तिष्कले लेख्छु, त्यति बेला हृदयले लेखेको थिएँ भन्नुभयो। उपन्यासका पाठक अथवा हाम्रै कार्यक्रमका श्रोता पनि हृदयले लेखिएको कृति खोज्दा रहेछन्। प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले अब फेरि हृदयले उपन्यास लेख्ने सम्भावना छ कि छैन?
अहिले मात्रै समकालीन साहित्यमा अन्तर्वाद दिएको छ भाइ, यो संयोग मात्रै हो। यो मुगलानको पनि कुरा आएको छ, अरू पनि कुरा आएको छ, अनि मैले त्यहाँ अहिलेको अङ्कमा आउँछ त्यहाँ भनेको छु, म चाहिँ जुन अबोध बालक थिएँ म भित्र जो ज्ञान पसिसक्यो म फेरि अबोध हुन म सक्दिनँ, त्यस कारणले फेरि त्यस्तो लेख्न म सक्दिनँ मैले भनेको छु। अब लेख्ने म हृदयले लेख्छु, किनभने यो ज्ञान जुन छ, ज्ञानले अथवा जुन पछिको ज्ञानले मलाई छोएको छ त्यो ज्ञानलाई पखालेर फेरि पहिलेको अबोध एउटा चाहिँ निर्दोष व्यक्ति जुन थिएँ म त्यस्तो हुन म सक्दिनँ, नसकेकाले त्यस्तो मस्तिष्क मेरोमा आउँदैन र म त्यो भावनाले म लेख्न सक्दिनँ होला। अब म जे लेख्छु ज्ञान पसेको मान्छे भएर मात्रै लेख्छु होला भने मैले
एउटा ठुलो अध्याय नै बोक्दो रहेछ मुगलानले त। यो मुगलान भन्दा पनि पर्दा पछाडिको कुराहरू त अझ राम्रो लाग्दै आयो।
यहाँ अहिलेको अङ्कको समकालीन साहित्यमा यसबारे पनि झन् तीन चार पेज लेखिएको छ, उहाँले सोधेका भाइले संजोगले सोधेको यस्तै प्रश्न सोधेको छ, त्यहाँ मैले त्यहाँ त्यही भनेको छु।
अब यसमा यो पछिल्ला संस्करणहरूमा आउँदाखेरि अझ भाषाहरूमा चाहिँ बढी सुधार आएको पाएँ मैले अघिल्ला संस्करणहरूको तुलनामा। यी भाषाहरू चाहिँ अझ अगाडिकै हजुरको कम उमेर हुँदैखेरिको चाहिँ बढी मौलिक देखिने जस्तो म आफ्नो अनुमान मात्रै मैले यसमा अरू भन्न खोजिनँ, मैले मलाई लागेको अनुमान चाहिँ मैले बताउँदैछु। मुगलान कति प्रति गयो बजारमा टोटल संस्करणहरू सबै
अहिले सबै गर्दाखेरि 10,000 नाग्यो होला, यसको चाहिँ अरू रिप्रिन्टहरू पनि भएकोले गर्दा 14,000 जति गयो होला। अब यो त अहिले भर्खर निकालेको, यो फेरि सकिने लाग भन्दैछ प्रकाशकले 2,000।
कुन कुन प्रकाशकहरूसम्म गए?
सुरुमा आफै प्रकाशक भएको थिएँ, विद्यार्थी अवस्था थियो। दोस्रोमा भट्टराई बन्धु प्रकाशन भन्ने बनारसबाट गरियो, त्यसको 2 संस्करण गए। तेस्रोमा रत्नपुष्प भण्डारले गरे, चौथो रत्नपुष्प भण्डारले गरे, अनि यो चाहिँ अर्को ओरिएन्टल प्रकाशन भन्ने
पछिल्लो प्रकाशन संस्करण चाहिँ ओरिएन्टल पब्लिकेसनले निकालेको छ। मलाई यहाँनिर मुगलान उपन्यास वाचन गरिसकेपछि एक टुक्रा तपाईँको आवाजमा तपाईँको उपन्यास श्रोता समक्ष पुर्याउन रहर छ। मैले पहिलो अङ्कबाटै पनि समेट्न खोजेको हुँ, यो बीचमा तपाईँको व्यस्तताले गर्दा हामी भेटाउन पनि सकेनौँ र आज बल्ल जुरेको छ। एउटा आफूलाई मन परेको मुगलानको कुनै अंश आफ्नै आवाजमा वाचन गरेर सुनाइदिनु न हाम्रो श्रोतालाई।
यो त गाह्रो छ भाइ, सबै मन परेका छन्, म के गर्ने होला।
तर पनि लेखक स्वयंले वाचन गर्नुभएको कुनै पनि अंश सुन्नलाई हाम्रा श्रोतालाई त हुनुहुन्छ। अब यसै क्षेत्रमा फेरि धेरै उपन्यासहरूकै क्षेत्रमा हजुर कार्यरत भइरहनु भएको हुनाले पनि यहाँले वाचन गर्नुभएको एकपटक सुनाउन रहर गर्यौँ हामीले।
यो चौथो खण्डमा पुगेपछि एउटा यहाँबाट सुरु हुन्छ, बिहानी धिसमिसेमै जिउ हल्लाउँदै गोठालो उठ्यो, सुतारको ओछिनमै बिलाउँदो शरीरले उज्यालो भएको थाहा पाउँदा हुसी जताततै डम्मै भएको थियो। त्यति बेला गोठालाले पाडाबाछा लगाइसकेको थियो, आँखासम्म ठोकिने त्यो हुसीलाई पन्छाउँदै सुतारले उठेर सोध्यो, उज्यालो भयो दाई, अब बाटो कता हो नहि भएको छैन। बाटो देखाई माग्नु पर्यो, कसो गर्ने? गोठालाले हतारमा बोल्यो, उज्यालो भए पनि एकछिन बस्दै गर्नु नि, म बासा पाडालाई घाँस गरेर गाई खोज्छु खोल्छु, बरु तिमीले यही बसेर दूध तताउँदै गरे हुन्छ। ऊ त्यति भन्दै बाहिर लाग्यो।
धन्यवाद यहाँलाई। तपाईँ यति बेला उज्यालो 90 नेटवर्क मार्फत कार्यक्रम श्रुति सम्वेगमा मुगलान उपन्यासका लेखक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसँग यो कुराकानी सुनिरहनु भएको छ। हाम्रो कुराकानीको क्रम जारी नै रहनेछ, हामी एकैछिन पछि फेरि आउनेछौं। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा तपाईँ यति बेला डाक्टर गोविन्दराज भट्टराई मुगलानका लेखकसँग हामीले गरेको कुराकानी सुनिरहनु भएको छ। विभिन्न रेडियोहरू, एफएम रेडियो स्टेशनहरू मार्फत अहिले हामी मुगलानमाथि कुराकानी गरिरहेका छौं र www.unn.com.np मार्फत तपाईँले संसारको कुनै पनि कुनाबाट यो कार्यक्रम सुन्न अथवा डाउनलोड गर्न सक्नुहुन्छ। डाक्टर साहब, तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा। हामी मुगलान बारे अघि पनि कुराकानी गरिरहेका थियौं। अब अहिलेको मेरो प्रश्न, मुगलान एउटा नेपाली जो चाहिँ विदेशमा कमाउनको लागि गएर दुःख पाउँछ त्यसको कथा हो। तपाईँ एउटा लेखक मात्रै नभएर अहिलेको पछिल्लो पुस्ता धेरैका उपन्यास, म तपाईँकोमा धेरै अगाडि पुग्दाखेरि पनि धेरै किताब भूमिका लेखिनका लागि चाहिँ त्यहाँ 3 महिना 4 महिना अगाडिदेखि क्यू भएर बसेको देखेको छु। यति धेरै उपन्यासहरूलाई हेरिरहनु भएको छ सधैँ, धेरै अध्ययन पनि छ यसमाथि, मुगलानी तरका उपन्यासहरू चाहिँ कुन कुन पाउनु भएको छ, कस्ता खालका छन्, त्यस्ता उपन्यास आएका छन् कि छैनन् बजारमा?
यो मुगलान भनेको माने एक किसिमको एउटा कल्पनाको भूमि जस्तो हो यो नेपालीको लागि। मुगलान भनेर हिँड्छौँ तर मुगलान भन्ने ठाउँ चाहिँ वास्तवमा कहीँ पनि छैन, होइन त? त्यस्तो किसिमको एउटा कल्पना जस्तो र कल्पित भूमिको हो र यसमा आधारित यस्तो प्रवृत्तिको नेपाली साहित्यको एउटा धारा नै छ। महाकविले लेख्नुभएको मुनामदन पनि एक किसिमको मुगलानको खोजी नै जस्तो हो, यद्यपि त्यहाँ भूमि प्रष्ट छ। भारतमा अन्य प्रान्तमा अन्य प्रदेशमा गएका अनेक कथाहरू छन्, त्यस पछाडि भर्खरै अलिअघि यो मुगलान सँगै अलि पछि लेखिएको छ, ब्रह्मपुत्रको छेउछाउ भन्ने लीलबहादुर छेत्रीको, त्यो पनि एक किसिमको भारतवर्षमा जाने मुगलानीहरूको एउटा उपन्यास कथा हो। त्यो भन्दा अलि अघि मुगलानभन्दा पनि पहिले 26-27 सालतिर लेखिएको मुलुक बाहिर छ, त्यो पनि एउटा मुगलान नै हो, लैनसिंह बाङ्देलको। यी तीनटा क्रमशः देशभित्रको भए। यो प्रवृत्ति चाहिँ नेपालीको एउटा अन्य भूमिमा खोज्ने, एडभेन्चर खोज्ने, जागिर खोज्ने, डुल्न जाने अथवा काम खोज्ने यस्तो प्रवृत्ति अनादिकालदेखिको रहेछ। यी नेपालमा अहिले जानिएका उपन्यास नै तीनटा भए, एउटा मुनावरण भयो, बाहिर म जाँदाखेरि बाहिरी कृतिहरू म देख्न थालेको छु। अहिले आएर हङकङमा लेखिएका केही कृतिहरू र खास गरी बेलायतमा लेखिएका गद्यहरू र यस्ता उपन्यास लेख्न थालेका छन् अहिले, कि जस्तो यमपुरीको महल भन्ने एउटा अमेरिकाबाट लेखिएको छ, अहिले पाठ्यक्रममा पनि रहेको छ, र यस्ता किसिमका आफआफ्नो भूमिमा अहिले कतारमा पनि मैले देखेँ उपन्यासहरू आधीउधी पारेका छन्, सक्न आँटेका छन् कोहीले, र यी कृतिहरूले चाहिँ बेलायतकाले पनि उपन्यासहरू तयार गर्न लागेका छन्। अरू कृतिहरू पनि छन् र जया राईले पनि बेकर स्ट्रिटका दुई आँखा भन्ने एउटा कथा सङ्ग्रहले भर्खर निकालेकी छन्। यी सबै कृतिमा त्यही इनोसेन्स भन्नु कि त्यो एउटा अबोधता यहाँबाट जाने एक किसिमको चाहिँ यो साङ्ग्रिलाको एउटा स्वर्गभूमिको खोजीमा, कल्पना भूमिको खोजीमा जान र ठक्कर पाउने, दुःख पाउने नेपालीहरूको, केही सुख पाउने नेपालीहरूको कथा त्यहाँनिर छ।
अहिले चलिरहेको उपन्यासको प्रवृत्ति चाहिँ कस्तो हो? अचेलका उपन्यासहरू कस्ता आइरहेका छन्?
अचेलको बडा राम्रो प्रश्न गर्नुभयो भाइ। अचेल कस्तो छ भने बडो विविधतापूर्ण उपन्यास छन् नेपालीमा। यो यति व्यापक, यति धेरै भएर आयो कि अन्यत्र विश्व साहित्यमा चले जस्ता प्रवृत्तिहरू हाम्रामा पनि प्रवृत्तिगत आउन थाले। महिलाहरू, नारी लेखकहरू, स्रष्टाहरू अत्यन्तै शक्तिशाली भएर उपन्यासमा पनि आए। अघि बानिरा गिरीले लेख्नुभएको थियो, लेख्नुभयो, अझ अगाडि पारिजात लेख्नुभयो, हिजो आज आएर पद्मावती सिंहदेखि लिएर अरू नयाँ लेखकहरू शक्तिशाली नारी कृतिहरू उपन्यासहरू लिएर आउन थाल्नु भएको छ। एउटा नारीको पाटो भयो, अब झनै हाराहारीमा लेखन गरी संख्या बढेको छ। बाहिरी भूमिबाट पनि नारीहरू उपन्यास आख्यानहरू लेख्न थालेका छन् एक। दोस्रो कुरो, भिन्न प्रकृतिका उपन्यासहरू, अब यो अस्ति चर्चा पनि भयो मोहनराज शर्माको छ नि सलिजो जस्ता प्रकृतिका, तेस्रो लिङ्गीका अरूका कृतिहरू पनि आउन थाले। अर्को भयो बाल साहित्यका पनि बालका उपन्यासहरू पनि आए। अर्को भयो प्रयोगमूलक उपन्यास आउन थाले। त्योभन्दा ठूलो कुरो चाहिँ अहिले विभिन्न जातीय जनजातीय समूहहरू जो छन् आफ्नो मातृभाषालाई एकछिनलाई राखी छोडेर उहाँहरूले पनि नेपाली भाषामै साह्रै राम्रा किसिमका उपन्यासहरू लिएर आउन थालेका छन्।
जस्तो उदाहरण के?
उदाहरणको लागि धर्मेन्द्र विक्रमको रातो बाघ एउटा छ, अथवा चाहिँ हाम्रो अर्को पनि एउटा उपन्यास छ, अहिले मलाई एकछिन सम्झना आएन, यस किसिमका उपन्यासहरू चाहिँ नि आइराखेका छन्। राजनीतिक रूपले राजनीतिक सिद्धान्तको आधारमा अथवा प्रयोगको आधारमा राजन मुकारमको अर्को उपन्यास हेच्छाकुप्पा भन्ने, यस्ता उपन्यासहरू चाहिँ विभिन्न स्रोतबाट, अब म त यो बाहिरी जिल्लाबाट आउने उपन्यासहरू, धादिङको एकजना राजेन्द्र मगर भन्नेले पहिलोपल्ट उपन्यास लिएर आएका छन्, त्यो उपन्यास मलाई थाहा थिएन, आज मात्रै एउटा पश्चिमको बाजुराको एउटा भाइले उपन्यास लिएर आएका छन्। यो बीचको समयको जुन उदारवादी समय हो, यसले गर्दा काठमाडौँ केन्द्र मात्रै नभएर दूर प्रदेशका भाइ बहिनीहरू, साथै भारतवर्षका र साथै टाढा टाढाका मान्छेहरू, अन्य भूमिका मान्छेहरू पनि नयाँ कृति लिएर आउन थालेका छन्। ती विभिन्न विधा, विभिन्न क्षेत्र, विभिन्न सिराबाट आएका छन्।
यो त अब जस्तो उपन्यासहरू बढ्दो क्रमको कुरा भयो होइन, विश्व साहित्यमै प्रवेश गर्ने विषयमा पनि अरू भाषाका चाहिँ उपन्यासहरू हाम्रोमा अनुवाद भएर कति धेरै आएका छन्, हामी त्यहाँबाट पढिरहेका छौँ, हाम्रो भाषा अनुवाद भएर विश्व साहित्यमा प्रवेश गर्ने सम्भावनाहरू छैन?
अब यो महत्वपूर्ण प्रश्न छ भाइ। अस्ति मात्रै यो एकाडेमीमा हामीले यस सम्बन्धमा एउटा चर्चा र एउटा कार्यपत्रहरूको गोष्ठी पनि गरेका थियौँ। हाम्रोमा केही स्तरीय मास्टर पिसहरू छन्, तर तिनीहरूलाई राम्रो किसिमले अनुवाद गरेर पाखा लान सकिएको छैन। भएका अनुवाद पनि अलिकति स्तर कम भएका छन्। कतिपय अरूले गरेका उपन्यासमा पनि अनुवाद अलिक बिग्रेको हुन्छ, हामीले गरेको अनुवाद अलिक बिग्रेको छ। दुई पार्टी मिलेर स्तरीय किसिमले अनुवाद गर्नु पर्यो सर्वप्रथम। त्यसलाई बाहिर लाने हाम्रो च्यानल पनि छैन अहिले। नेपालका पुस्तकहरू बाहिर विश्व जगतमा पुर्याउने कुनै च्यानल छैन। भारतको हाम्रोमा आउँछ, हाम्रो भारतमा जाँदैन, यसले एउटा बाधा गर्छ। दोस्रो कुरा, तेस्रो कुरा चाहिँ अनुवादको मैले अघि भने वार्ता स्वास्थ्यले पनि स्तर अहिले बिगार्दछ, अनि बाहिरबाट आउने क्रम चाहिँ धेरै अघिदेखि भएको हो। नेपाली साहित्यलाई पुग्ने किसिमका अथवा यहाँका अध्येतालाई पुग्ने किसिमका स्तरीय उपन्यासहरू बाहिरबाट यहाँ आएका छन्, तर त्यहाँ पनि उपन्यास अनुवादकहरू कति चाहिँ अलिकति स्तरहीन पनि छन्। त्यसले गर्दा त्यसको मूल कृतिको अलिकति आशय बिगारेर अथवा राम्रो चाहिँ त्यसको स्तरलाई बिगारेर ल्याएका पनि छन्। यसमा पहिले त क्वालिटीको नै एउटा नियन्त्रण हुनु पर्यो, लानेमा पनि ल्याउनेमा पनि, कुन कृति स्तरीय छ र किन ल्याउने, कुन स्तरीय छ किन लाने, यसको पनि हुनु पर्यो। उपन्यास सम्बन्धी राम्रो निकाय हाम्रोमा स्थापना नभएकोले गर्दा लेनदेन त प्रशस्तै भएको छ। जस्तो कि अहिलेसम्ममा 26 कृति नेपालीबाट अङ्ग्रेजीमा गएका छन्, त्यो भनेको ठूलो संख्या हो। अरू जाने क्रममा छन्, उताबाट आउने कृतिको संख्या पनि झनै 40 जति उपन्यास बाहिरबाट नेपालीमा आएका छन्। यो भनेको स्तरीय कृति हो भने एउटालाई जीवन पढ्न पुग्ने किसिमका हुन्, तर अलि स्तरको अभावले र भएकाको वितरणको अलिकति अभावले यो कुरा धेरैमा हुन सकेको छैन। मैले बाहिर जाँदा पनि देख्छु, अस्ति मात्रै मैले फ्रान्समा गएर हेरेँ, एउटा ठुलो किताब प्रदर्शनी थियो नेपाली विभिन्न साहित्यको अनुवाद, भारतबाट मात्रै अनुवाद भएका कृतिहरू, मौलिक अङ्ग्रेजीमा लेखिएका कृतिहरूको मैले ठुलो सङ्ग्रह देखेँ, अनेक किसिमले खोजेँ, नेपाली एउटा पनि देखिनँ। मैले सुनेको थियो सेतो बाघको फ्रेन्चमा अनुवाद छ भनेर, त्यो खोजेँ, त्यो पनि देखिनँ। त्यस्तो हाम्रो बाहिरको उपस्थिति अलिक कम छ।
यति वजनदार छ यो उपन्यास, सुन्ने श्रोता पढ्ने पाठक सबैले सर र रुचाकै पाइन्छ, र यसमा यसमै हामीले यही पुस्तकमै पनि उदाहरण राखिएको छ, कतिपयको अब पत्र पत्रिकामा पनि कति धेरै आएको छ। यति हुँदाहुँदै पनि हाम्रा पाठ्य पुस्तकहरूमा यस्ता किसिमका उपन्यासहरू प्रवेश गर्न सकेको जस्तो लाग्दैन मलाई, कि छ र डाक्टर साहब?
यो चाहिँ कस्तो रहेछ भने लेखकहरूले पाठ्य पुस्तकको निर्णय गर्ने स्थानमा लेखक हुँदैन, अर्कै हुन्छ। तर मलाई साथीभाइले सुनाए र कमिटीले भने अनुसार पाठ्यपुस्तक निर्माण समितिले दुईपल्टसम्म मुगलानलाई पाठ्यपुस्तकमा, नेपालीको पाठ्यपुस्तकमा राख्न प्रयत्न गरेको थियो, तर त्यहाँ राख्ने र नराख्नेको संवाद हुँदा नराख्नेहरूको विजय भयो दुईपल्ट। तर म आशा गर्थेँ एउटा यस्तो किसिमको कृति पाठ्यक्रममा रहे धेरैलाई काम सरल लेखनलाई पनि काम दिन्थ्यो जस्तो लागेछ मलाई।
हाम्रो चाहिँ यस्तै प्राज्ञ बौद्धिकहरू बीचको यो खिचातानीले पनि होइन कतै विश्व साहित्यमा प्रवेश गर्न सकेको,
वास्तवमा त्यो पनि हो, वास्तवमा त्यो खिचातानीले पनि त्यो काम गरेको थियो दुईपल्टसम्म त्यहाँ। अहिले त एक वर्ष दुई वर्ष यसको प्रयत्न फेरि छोडे होइन, तर समय आउँछ एक दिन पाठ्यक्रममा राख्नु पर्ला भन्ने उहाँहरूले सोच्नुहुन्छ कि भन्ने म आशा अझै गरिबसेको छु।
यस्तोमा चाहिँ अब यस्तो खालको मेकानिजम डेभलप गर्न सकिँदैन, राम्रा उपन्यास र नराम्रा उपन्यासहरू छुट्टी हुन्। अब बजारमा सबै किसिमका उपन्यास एउटै पसलमा पाइने खालको समस्या पनि छ,
हो
त्यसले गर्दा चाहिँ पाठकमाथि अन्यल हुन्छ। जस्तो म आफै पनि वाचकको हैसियतले कुन उपन्यास पढ्दा राम्रो होला भनेर सोध्नेहरू धेरै हुनुहुन्छ, कहिलेकाहीँ म आफै पनि सही दिन सक्दिनँ। त्यो पर्गेल्नको लागि कुनै मेकानिजम बनाउन सक्ने अवस्था छैन।
हाम्रोमा के भयो भनेदेखि कतिपय प्रकाशकहरू यता गेस पेपरदेखि लिएर यता माथि चाहिँ ठुल्ठुला कृतिहरू एउटैले छाप्ने हाम्रो चलन छ, तर स्तरीय प्रकाशन भएको ठाउँमा स्तरीय साहित्य मात्रै छाप्ने, दोकानमा पनि स्तरीय कृतिहरू मात्रै बेच्ने त्यस्तो सिस्टम बसिसकेको छ। त्यहाँ गएपछि पाठकलाई कुनै किसिमको तलमाथि पर्दैन, ग्रेडेड सामानहरू किने जस्तै डिपार्टमेन्ट स्टोरमा छानिएको जिरा मसाला किने जस्तै हुन्छ त्यहाँ। यहाँ चाहिँ सबै भुस र चामल एकै ठाउँ भएकोले गर्दा तपाईँले भनेको कुरा हामीलाई पनि पर्छ। पाठकहरू कति भन्छन्, यत्रो प्रचार सुने, रेडियोमा सुने, होर्डिङ बोर्डमा सुने, टिभीमा देखेँ, पत्रिकामा देखेँ किनेको, यो बेकारमा मेरो यति रुपियाँ गयो भनेर कोही कोही रुवावासी गरेको सुन्छु म। त्यस कारणले यो मेकानिजम हाम्रोमा छैन। यो चाहिँ साहित्यको स्तर बढ्दै गएपछि राम्रा साहित्यिक कृति मात्रै छाप्ने, राम्रा कृतिहरू मात्रै बेच्नेको एउटा व्यवसाय बेग्लै हुनुपर्छ, स्तरीयताको मापदण्ड त्यो हो। तर पैसा आउने सस्तो काम पनि गर्छन्।
प्रकाशक चुज गर्न पनि जान्नु पर्यो,
प्रकाशकबाटै सुरु गर्नुभयो, प्रकाशक नै त्यस्तो स्थापित हुनु पर्यो, त्यस्तो प्रकाशकमै आइसकेका छैन त यहाँ त। प्रकाशक नै एउटा दुईवटा सुरु गर्दैछन्, प्रकाशक नै स्थापित हुनु पर्यो, अनि त्यो प्रकाशकको किताब किने माल किनेपछि पाठकले चाहिँ प्रचार गरे पनि नगरे पनि आँखा चिम्लेर किन्दा उसलाई धोका नहुने हुनु पर्यो, त्यस्तो यहाँ छैन। यहाँ चाहिँ भुसलाई पनि धेरै रङ लगाएर चामल मेट्ने चलन भइरहेको छ, त्यसले गर्दा
अर्को एउटा समस्या मैले एकदम अनुभूत गरिरहेको समस्या चाहिँ
हजुर
यो पुस्तकहरू पाठ्य पुस्तक एकातिर रहे, अब यी पुस्तकहरू एकातिर रहे, पुस्तकको मूल्य तेक्ने तोक्ने जिम्मेवार निकाय को हो?
यो व्यक्तिगत खुसी हो, किनभने यसको सिस्टम केही पनि छैन, मेकानिजम केही पनि छैन। अब कति प्रचार गर्न सकिन्छ, कति नाफा खान सकिन्छ भन्ने बुझ्यो, त्यति नै राख्छन् मान्छेले। आँट भएकाले धेरै धेरै राख्छन्, धेरै धेरै पैसा खान्छन्, अनि नहुने लुरेहरूले थोरै राख्छन्। त्यो
कसैको असाध्यै लोकप्रिय पुस्तक छ भने पनि पाठकले सस्तो छ भनेपछि राम्रो रहन्छ क्यारे भनेर छोड्ला होइन। अब प्रदर्शनीहरूमा जाँदाखेरि पर्ने कठिनाई हो यो चाहिँ। अनि कसैको चाहिँ त्यति राम्रो पुस्तक छैन तर 400-500 रुपियाँ मूल्य छ, अलिक बाक्लो खालको गाथा राखिएको छ भनेपछि ए यो त निकै गहकिलो चाहिँ पुस्तक रहेछ क्यारे भनेर किनेर ल्याएर ठगिन पनि सक्यो पाठक,
ठगिने सम्भावना धेरै छ।
यो मेकानिजम के सरकारले तयार गर्नुपर्छ
खोइ, अन्यत्र त्यस्तो त लागेन। यो हाम्रो आम पाठकको, आम प्रकाशकको, आम लेखक सबैको इमान्दारिताले बन्ने तत्त्व हो। यो नियमले हुँदैन जस्तो लाग्छ, अन्त पनि छैन। यो हाम्रो इमान्दारिता एउटा साझा बोधमा हुने कुरा हो। यो
नेपाली साहित्यभित्रका उपन्यासमा फेरि उपन्यासकै विधामा फर्के, उपन्यास अन्तर्गत चाहिँ अहिलेको ट्रेन्डमा कतिको प्रगति पाउनु भएको छ, उन्नति प्रगति छ कि छैन एक दशक अगाडि र अहिलेलाई नै पर्गेलेर भन्नुपर्दा, उपन्याससँगै खेलिरहनु भएको छ तपाईँ?
अहिले विषयवस्तु अत्यन्त विविध भएर आएको छ, एउटा बदलेको कुरा चाहिँ यो हो। विषयवस्तु भनेको मानिसले आफ्नो जाति, आफ्नो धर्म, आफ्ना मिथकहरू, आफ्ना साना साना संस्कृतिहरूलाई पनि उपन्यासमा ल्याएर लेख्न थाले। नभए राई लेखकले, लिम्बू लेखकले, नेवार लेखकले पनि एक किसिमको एउटै प्याटर्नमा उस्तै पात्र उस्तै स्थिति राखेर लेख्दथे। तर अब चाहिँ यो जो जातीय जनजातीय फिल्महरू भन्दैछन् नि, त्यस्तै यो उपन्यास लेखन पनि एकातर्फ त्यो गयो। महिलाहरूले आफ्नो मात्रै प्रब्लम लिएर आफैले उपन्यास लेखेर आवाज निकाल्न थाले, पहिला थिएन। बाल उपन्यास पनि 20-25 पुगिसके, 30 पुगिसके होला, ती बाल साहित्यको उपन्यासले पनि बालकले आफ्नै मनोभाव लिएर लेख्न थाले। अनि कोही टाढाबाट बाहिर बसेको मैले भने डायस्पोरिक समुदायका उपन्यासहरूले पनि त्यहीँको लाइफ लिएर ल्याउँथे। यो विविधता चाहिँ धेरै नै आएको छ। अब कोही ध्रुवचन्द्र गौतम जस्ता मानिसले प्रयोग गर्ने विभिन्न किसिमको प्रयोगहरू गरिरहने त्यो श्रृङ्खला पनि चलेकै छ। त्यति हुँदा पनि मलाई लाग्छ अझै पनि उच्च स्तरको, अलि बौद्धिक किसिमको, विश्व पाठकलाई छुने किसिमको उपन्यास अझै हाम्रोमा बाँकी छ, किनभने यो अरू मान्छे लोभ्याउने पाठक लोभ्याउने भन्दा पनि उपन्यासको उचाइ त एक किसिमको बौद्धिकता नै हो। यो विश्व पाठकले त त्यो प्रेमका बिछोडका यस्ता कुराहरू त लेखिराखेकै छ। प्रयोग र बौद्धिकता दुईटा भयो भने मात्रै विश्व स्तरमा जान्छ जस्तो लाग्छ मलाई चाहिँ।
अब हजुरको विभिन्न विधामा लेखहरू आइरहन्छन्, लेखको बेग्लै पाटो छ, अब अङ्ग्रेजी नेपाली फेरि भाषाको बेग्लै पाटो छ। अब हजुरको व्यक्तिगतमा आउँदाखेरि हामी मुगलानमाथि सेरोफेरोमा घुमिरहेछौँ आज, योभन्दा अगाडि मुगलान पहिलो भयो, त्यसपछि दोस्रोमा मणिपुरको चिठी, सुकरातका पाइला, तीनवटा उपन्यास आए। अरू उपन्यासका लागि कुनै योजनाहरू छन् कि छैनन्?
त्यो अहिलेको समकालीन साहित्यमा नै त्यो आउँदैछ। सर्वप्रथम त एउटा सूचना पनि यहाँलाई गर्न चाहन्छु हाम्रो श्रोताहरूलाई, मुगलान पनि अहिलेको चाहिँ भर्खरै लेखनाथ शर्मा पाठकज्यूले 2 वर्ष लगाएर यसको अङ्ग्रेजी अनुवाद गर्नुभएको छ, त्यो आउने तयारी छ। एकातर्फ सुकरातका पाइलाको अङ्ग्रेजी अनुवाद पनि आइसकेको छ। मणिपुरको चिठी त्यति मलाई मन परेको छैन, त्यो एउटा भावुकता अर्कै किसिमले लेखियो। अब आउने उपन्यास चाहिँ मैले यी तीनवटा उपन्यासलाई जित्ने भनेर मलाई लाग्दछ, त्यो चाहिँ सुकरातको डायरी भन्ने एउटा उपन्यास छ, त्यो अहिलेसम्मका साहित्यमा भनेको छु। त्यो चाहिँ उपन्यास लेखनको एउटा नवीन प्रयोग र अलिकति केही शक्ति मेरो लागि त्यस्तो लागेको छ। त्यो चाहिँ अब 2 महिनाभित्र आउँछ होला। सुकरातको डायरी
कस्तो किसिमको छ यसमा? यो त्यही सुकरात हो जो सुकरातका पाइलाभित्रको सुकरात हो?
त्यो सुकरात त्यही हो, तर अलि अर्कै स्वरूपमा त्यो त्यहाँ आएको छ,
र केही फरक छ।
त्यहाँ केही पात्र पनि थपिएका छन्, केही गडबड छन्, स्थिति अर्कै छ यहाँ। त मलाई लाग्छ, मलाई यी उपन्यासहरूमध्ये सबभन्दा सन्तुष्टि यसमा भएको छ। यसैमा हिजो आज काम गर्दैछु, 2 महिना लाग्छ होला।
मुगलानतर्फै फेरि म एकचोटि आएँ। मुगलानमा मलाई एक टुक्रा अहिले फेरि वाचन गरेर सुनाउनु मन लाग्यो। हजुरलाई मन परेको कुनै भाग, यहाँनिरको भाग चाहिँ वाचन गरेदेखि हुन्थ्यो भन्ने कुनै लाग्छ?
भाइले वाचन गर्नुहुन्छ
हजुर, मलाई अब तपाईँले यो उपन्यासभरिको
अन्तिमको
एउटा भाग चाहिँ सुनाउनु रहर लाग्यो।
अन्तिमतिरको छ नि यहाँनिर एउटा, त्यो चाहिँ 5 को त्यो सुरु सुनाइदिनुहोस् न।
छोरी एक्लै बगान जान्थे, काम गर्थे, फिर्थे। एक दिन बगानबाट छोरी छिट्टै फेरि, उसको हातमा 2 दिनभित्र घर छोडिदिनु भन्ने पुर्जी थियो। घरमा खाने तातो छारो थिएन। त्यस रात बिरहले हृदय टल्पलाएको आमा छोरी रित्ता पेट लिएर चुलाको छेउमा बसेका थिए। 3 वर्षे छोरो नजिकमा खेलिरहेको थियो। अगेनाको डिलमा सुतार झोक्राएर बसेको थियो। ऊ बेला बेलै खितिती खितिती हाँस्दै थियो। यत्तिकैमा बुरुको उफ्रेर छोरीलाई अठ्याउन पुग्यो। छोरी आत्तिएर आमा भनेर चिच्याए। सुतार तै पनि नटेरी जबरजस्त हाँस्दै उफ्रिरह्यो। ऊ आक्रमणकारी भएर विभत्स राक्षसी हाँसो हाँस्न थाल्यो। छोरी आत्तिएर फेरि चिच्याई। ठुलीले सुतार हिंसक भइसकेको देखि बल्दो अगुल्टो उठाएर उसको टाउकामा मच्चाएर हानी। ऊ छोरीलाई चटक्कै छोडेर झिल्कै झिल्काले भरिएको टाउको छाम्दै बाहिर उफ्रियो। आमा छोरी थरथर कामिरहे। घरको आँगनमा पुगेर मेरो ठुल दाजु, मेरो कार्की कहाँ छौ भन्दै सुतार डाको छोडेर रोयो। रातारात बौलाको घरबाट निस्केको चिच्याटले वरिपरि सारा मानिसहरू भेला भए। त्यसबेला घरमा सुतार थिएन। घरदेखि धेरै पर मेरो ठुलेको क्रन्दन मात्र सुनिन्थ्यो। त्यो क्रन्दनसँग सम्पूर्ण जंगलै रोएको सबैले सुने। त्यो रोदन मर्मस्पर्शी थियो, हृदय विदारक थियो। उनीहरूले भोलिपल्ट त्यो घर छोड्नु थियो। त्यो रातभरि डायना खोलाको जंगलतिरबाट छाती फुटाएर रोएको सुतारको विभत्स रोदन कता कति हावामा मिसिएर आएको जझलको भयो। त्यो दिनदेखि सुतार फिरेन र ऊ कहिले पनि घर फर्केन। पछिसम्म पनि डायना खोलाको डिलतिरबाट कुनै आवाज आउनसाथ त्यहाँका मानिस आधारातमा रुँदै गएको सुतारको स्वर सम्झन्थे। त्यो जंगल र त्यो खोलाको तीरमा मध्यरात भएपछि अझै सुतार कान्छो डाको छोडेर रुन्छ रे, तर ऊ कहिले पनि फिरेन। यसरी सुरु हुन्छ एउटा कथा, एउटा दुःख, पीडा र रुनुको कथा, संघर्षको कथा अनि हारको कथा। त्यो दिन थियो 27 मार्च 1954। आजसम्म कथा लामो भएको छ अनि कथाका वेदनाहरू अव्यक्त भइदिएका छन्। मलाई मात्र थाहा छ त्यो दिनदेखि आजसम्म नलेखेको कथा। मलाई मात्रै थाहा छ एक दिन सुतार फिर्नेछ अनि विजय साथ कथा पनि टुङ्गिनेछ। यो वाचन सुनिसकेपछि फेरि म सुतारतर्फै फर्कन्छु। डाक्टर साहब, हजुरले देख्नुभएको सुतार कुनै एउटा परिकल्पना गर्नुभन्दा अगाडि देख्नुभएको व्यक्ति सम्झनुहुन्छ यो उपन्यास लेख्नुभन्दा अगाडि? धेरै वर्ष अगाडिको कुरा हुन त
यी पात्रहरू एक किसिमले भए यी सबै पात्र मसँगै छन्, किनभने म त्यही भुटानमा बसेँ। त्यहाँ माथिबाट त्यो हापारोदेखि बाटो खनेर यस्तै चिथरा भएर 22 दिन लगाएर भागेर जंगलै जंगल सबै शरीर चाहिँ काँडाले कोरेर भोकले तिर्खाले लड्ने अवस्थामा पुगेर पानी खाँदै बाघभालबाट जोगिएर आएका सबै घाउ नै घाउ भएका उठ्न नसकेका मान्छेहरूसँग हाम्रो भेट हुन्थ्यो र त्यो म बसेको ठाउँमा दोर्खामा भेट हुन्थ्यो। त्यस्ता धेरै मान्छे आए भागेर अनि त्यहाँबाट भागेर फेरि तिनीहरू कता पुगे, कति मरे कि कति बाँचे मलाई थाहा छैन। त्यस कारणले यी पात्रहरू सबै प्रत्यक्ष नै हुन्, मैले भेटेका पात्रहरू मलाई भन्न मन। यिनीहरूका कथा हामी दिनदिनै सुन्थ्यौँ, यसरी भाग्यो अरे, यसरी हिँड्यो अरे, यसरी राति लुक्यो अरे, यति दिन लाग्यो अरे, त्यो सबैको हामीलाई कथा आइरहन्थ्यो। त्यस कारणले यी मेरा पात्रहरू यथार्थ पात्र हुन्।
अब कार्यक्रमको करिब अन्त्यतिर जस्तो मैले सुरुवातको चरणमा चाहिँ मुगलान लेख्दा ताकाकै गोविन्दराजलाई प्रश्न गरे, पछिल्लो चरणमा चाहिँ समालोचक गोविन्दराज भट्टराईसँग कुरा गर्न रहर लाग्यो र हामी त्यसरी कुरा गर्यौँ। मुगलानका श्रोता, यही कार्यक्रम मार्फत बन्नुभएका श्रोता अथवा पुस्तक पढेर बन्नुभएका पाठकलाई मुगलानको लेखकले के सन्देश दिनुहुन्छ, के भन्न चाहनुहुन्छ?
पठनको लागि कि लेखनको लागि, कसरी?
पठनको लागि अथवा लेखन दुवैको लागि, एउटा श्रोताले चाहिरहेको छन् अथवा पाठकहरूले सुन्न चाहिरहेका छन् तपाईँबाट केही।
अब म के भन्दछु भने दुईटै कुरा मैले अनुभव गरेँ। एउटा भावुकतावश निर्दोष मनले ज्ञान बेगर पनि साहित्यको तिर्खा हुँदा सिर्जना गर्न सकिँदो रहेछ। अर्को चेतना पसिसकेपछि बुद्धि र विवेकको प्रयोगले पनि गर्न सकिँदो रहेछ, मेरो यो अनुभव छ। त यी दुईटैको दुईटैको क्वालिटीमा, दुईटैको भाव माने प्रभावमा फरक फरक छ। यद्यपि मैले उच्च उपन्यास लेखेँ जस्तो मलाई लाग्छ, तर पनि यो मौलिकतालाई म कहिले पनि फेरि प्राप्त गर्न सक्दो रहेछु। त्यसै बेलाको केटो र तिनै बेलाका चाहिँ पात्रहरूलाई म सम्झन्छु। र पाठकहरूलाई मेरो के अनुभव छ भने, तपाईँहरू उपन्यास पढ्न चाहनुहुन्छ भने, लेख्न चाहनुहुन्छ भने धेरै उपन्यास पढ्नुहोस्, धेरै उपन्यास सुन्नुहोस्। विभिन्न विषयका, विभिन्न विचारका, विभिन्न उमेर समूहले लेखेका विभिन्न शैलीका उपन्यासहरू, खास गरी मास्टरपिसहरू, सस्ता मस्ता उपन्यासमा आफ्नो समय श्रम खेर नफाल्नुहोस्। स्तरीय, अलि नाम चलेका उपन्यास, स्वदेशी विदेशी पढेर अनि कुनै लेख्ने पनि एउटा चेतना बनाउनुहोस्, मलाई यस्तो लाग्छ।
अनि यो कार्यक्रम सुनिसकेपछि हजुरलाई कसरी सम्पर्क गर्न चाह्यो भने कुन ठेगाना दिउँ?
मेरो 4330334
फोन नम्बर 4330334 सम्पर्क गर्नु पर्यो।
एक घन्टामा घर पुगिहाल्छु म।
अनि अथवा इमेल,
इमेल tu.tu थपल दिउँ है,
त्रिभुवन
त्रिभुवन युनिभर्सिटीको tu.govinda@gmail.com
भनेपछि कसैले सुनेर सम्पर्क गर्न चाह्यो गोविन्दराज भट्टराईलाई भने tu.govinda@gmail.com सम्पर्क गर्नु पर्यो।
आज बिहान पनि एउटा मेरो विद्यार्थी भेट्न आएँ, भर्खर एमएड सकेको, मेरा बाले यो मुगलान उपन्यास पढेर रुनु भयो अरे, म सरलाई भेट्न आएको भन्ने, त्यस्तो छ। बाहरूले उपन्यास पढेका मान्छेहरू आज छोरा छोरा आज बुढा भइसकेका छोराहरू ती पनि कुदेर मेरोमा आउँदैछ, म छक्क पर्छ क्या भाइ, यस्तो भएको।
सधैँ सदाबार रह्यो उपन्यास र अन्तिममा फेरि रमाइलो प्रसङ्ग पनि सुनाउनुभयो। हस्, हाम्रो कार्यक्रमसम्म आएर छ भागको यो मुगलानबारे, छ भाग श्रृङ्खला लगाएर हामीले पुरा गरेको मुगलानबारे आफ्ना विचारहरू राखिदिनु भयो, हामीसँग कुराकानीहरू हुन सके, यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्छौँ।
हस्, धन्यवाद छ, अनेक धन्यवाद मेरो यहाँहरूलाई र रेडियो उसलाई पनि।
हवस् त, मुगलानको छ श्रृङ्खलाको वाचन र आज प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसँगको कुराकानी सँगसँगै मुगलानको सम्पूर्ण श्रृङ्खला अब आजदेखिबाट पूरा हुन्छ। अर्को साता फेरि आजकै दिन हामी अर्को एउटा कथा लिएर आउनेछौं। त्यसअघि मंगलबार आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामा वाचन हुनेछ। श्रुति सम्वेक सुनेर तपाईँ यदि प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना उज्यालो 90 नेटवर्कको प्रस्तुति श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेल ठेगाना shrutishruti@unn.com.np। हस्त, आजका लागि प्राविधिक साथी दिनेश निरौला, विशालजीत पारिखे, मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे पनि बिदा चाहन्छौ। नमस्ते, शुभरात्री।